أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم السلام عليك يا ابن رسول الله السلام عليك يا ابن أمير المؤمنين السلام عليك يا ابن فاطمة الزهراء السلام عليك يا أبا محمد الحسن بن علي ورحمة الله وبركاته. سب سے پہلے آپ مومنین کی خدمت میں امام حسن علیہ السلام کی ولادت پر مسرت کے موقع پر مبارکباد پیش کرتے ہیں کہ آج فرزند رسول، فرزند امام علی علیہ السلام، فرزند حضرت زہرہ سلام اللہ علیہا اس دنیا میں تشریف لائے اور آ کر اس دنیا کو منور کیا. ماہ رمضان ماہ مغفرت ہے، ماہ رمضان ماہ عبادت ہے. اس مہینے میں اور اس کی برکات سے فیض حاصل کرنے کے لیے، اس سے استفادہ کرنے کے لیے خداوند متعال کی بارگاہ میں دعا گو ہیں کہ ہمیں توفیق عطا فرمائے کہ ہم اس کے روز و شب سے استفادہ کر سکیں. ماہ مبارک رمضان ایک ایسا مہینہ ہے کہ جو ہر سال ہمارے لیے ایک موقع لے کر آتا ہے. اس موقع کے بہت سارے فائدے ہیں، لیکن مشکل یہ ہے کہ کبھی کبھی ہم اس موقع کے عادی ہو جاتے ہیں. ہر سال آنے والی چیزیں جب ہماری زندگی میں تکرار کرتی ہیں تو ہم اس کی عادت کا شکار ہو جاتے ہیں. ہماری کوشش یہ ہونی چاہیے کہ ہم اس موقع کو ایک نیا موقع تصور کریں، خداوند متعال کی طرف سے اس کی بارگاہ میں داخل ہونے کے لیے ان دروازوں کے کھلنے کے اوپر خدا کا شکر ادا کریں کہ جو خدا ہر سال ہمارے لیے مہیا فرماتا ہے. اگر ہم عادت کے طور پر ماہ رمضان سے گزر جائیں گے تو شاید ہم اس سے اس طرح سے استفادہ نہ کر سکیں. خداوند متعال سے دعا گو ہیں کہ ہمیں توفیق دے کہ اس ماہ مبارک رمضان میں ایک نئے انسان کے عنوان سے، ایک مومن، ایک حقیقی اور سچے مومن کے عنوان سے خدا کی بارگاہ میں پلٹیں اور اپنے گناہوں کی استغفار کریں اور اپنی زندگی میں جہاں تک بہتری لا سکتے ہیں لے کر آئیں. آج ہم جس موضوع کے اوپر آپ سے مخاطب ہوں گے وہ امام حسن علیہ السلام کی سیاسی زندگی یا امام حسن علیہ السلام کی وہ سماجی اور اجتماعی زندگی ہے کہ جس پر زیادہ بات نہیں ہو پاتی. ہم سب امام حسین علیہ السلام اور امام حسن علیہ السلام کے عاشق ہیں، مگر جب امام حسین علیہ السلام کی بات آتی ہے تو ہم کربلا کے حوالے سے متوجہ ہوتے ہیں، اور جب امام حسن علیہ السلام کی بات آتی ہے تو شاید ہم بہت ہی کم فضائل کے ساتھ متعارف ہو پاتے ہیں، اور امام کی وہ سیاسی جد و جہد، امام کی وہ اجتماعی جد و جہد وہ لوگوں میں متعارف نہیں ہو پاتی. بس آج ہمارے لیے جو موضوع کا تعین کیا گیا ہے وہ امام حسن علیہ السلام، ان کی سیاسی زندگی اور اس اسلام ناب محمدی کہ جس کا شروع آغاز حضرت آدم سے ہوا اور حضرت خاتم تک آیا، اور حضرت خاتم، حضرت ختمی مرتبت حضرت محمد صلی اللہ علیہ وآلہ وسلم سے آگے یہ تحریک آئمہ اطہار کے ذریعے سے بڑھی، اس میں امام حسن علیہ السلام کے نقش کو مشاہدہ کرنے کی کوشش کریں گے. کسی بھی شخصیت کی سیرت کو سمجھنے کے لیے اس کو مختلف ادوار میں بانٹ لیا جائے تو کبھی کبھی سمجھنا آسان ہو جاتا ہے. اسی حوالے سے ہم چاہتے ہیں کہ امام حسن علیہ السلام کی زندگی کو دو مختلف ڈائمینشن سے سلائس اینڈ ڈائس کریں. ایک، امام حسن علیہ السلام کا وہ وجود مبارک ہے کہ جو 250 سالہ تحریک جو کہ آئمہ اطہار کی تحریک تھی اس کے اندر قرار پاتا ہے، یعنی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم سے شروع ہوئی اور امام زمانہ عجل اللہ تعالیٰ فرجہ الشریف کی غیبت تک کا اگر زمانہ ہم 250 سال کا زمانہ تصور کریں تو اس میں امام حسن علیہ السلام کی کیا جائے گا ہے. اسی طرح سے ہمارے پاس امام کی ایک اور زندگی کے ادوار کے حوالے سے بحث کی جا سکتی ہے جو کہ ان کی شخصی اور ذاتی پرسنل زندگی تھی، کہ امام نے جو خود بنفس نفیس وقت اس روئے زمین پر گزارا، مومنین کے درمیان اور اس وقت کے لوگوں کے درمیان گزارا، اس کے کیا ادوار بن سکتے ہیں. بس ہم یہ چاہیں گے کہ انشاءاللہ ان دونوں کلاسیفیکیشنز کا آپ کے سامنے ذکر کریں اور اس کی ایکسپلینیشن دیں. تیسرا ہم امام حسن علیہ السلام کی صلح کے حوالے سے کہ جس کو صلح امام حسن کے نام سے یاد کیا جاتا ہے تبصرہ کرنا چاہیں گے اور اس میں بہت ساری کنفیوژنس پائی جاتی ہیں انفارچونیٹلی ہمارے پاس اس طرح کے لوگوں نے تبصرے کیے ہیں کہ جس کی وجہ سے امام حسن علیہ السلام کی سیرت کا یہ پہلو اور امام کی زندگی کا یہ واقعہ شاید درست طریقے سے تحلیل نہیں ہو پایا اس میں ہم چاہیں گے کہ انشاءاللہ بالخصوص اپنے جوانوں کے لیے صلح امام حسن کے حوالے سے جو بھی تفصیلات ہیں وہ پیش کرنے کی کوشش کریں اور آخر میں ہم یہ گفتگو کریں گے کہ امام حسن علیہ السلام کس طرح سے ایک جنگ نرم کا شکار ہوئے شاید آپ میں سے بہت سارے لوگ جنگ نرم سے واقف نہ ہوں اس اصطلاح سے واقف نہ ہوں ہماری کوشش یہ ہوگی انشاءاللہ کہ آج کے اس درس کے اینڈ تک آپ کی خدمت میں جنگ نرم کی بھی وضاحت کی جائے اور اسی طرح سے امام حسن علیہ السلام کس طرح سے اس وقت میں اس جنگ نرم کا شکار ہوئے اور آج یہ جنگ نرم ہماری زندگیوں میں کیا اہمیت رکھتی ہے تو سب سے پہلے ہم شروع کرتے ہیں امام کی جو 250 سالہ زندگی جو ائمہ اطہار کی تھی اس کے اندر جو جائگاہ قرار پا رہی تھی وہ کیا تھی اگر آپ دیکھیں تو امام حسن علیہ السلام نے اس 250 سالہ زندگی میں یہ جو ائمہ اطہار کی تحریک اور موومنٹ کا ایک زمانہ تھا کہ جس میں حضرت ختمی مرتبت سے لے کے امام زمان علیہ السلام تک کا ہم دور لینا چاہیں گے امام حسن علیہ السلام نے سب سے پہلے 25 سال کا وہ دور گزارا کہ جس کو ہم امام علی علیہ السلام کی امیر المؤمنین علیہ السلام کی خاموشی یا سکوت سے تعبیر کرتے ہیں یہاں پر ضروری ہے کہ اس کے اوپر تبصرہ کیا جائے کہ آیا یہ سوال اٹھایا جائے اور آپ کو اس کے اوپر وضاحت پرووائڈ کی جائے کہ آیا ایک معصوم امام کہ جس کو اللہ تعالیٰ نے ایک منصب عطا کیا اور اس کی ذمہ داریوں کا واضح تعین کیا کیا وہ امام اپنے وظائف سے برطرف ہو سکتا ہے کیا وہ سکوت اور خاموشی اختیار کر سکتا ہے کیا وہ معاشرے سے علیحدگی اختیار کر سکتا ہے یقیناً آپ یہ کہیں گے کہ ایسا ممکن نہیں ہے دیکھیے جب بھی خداوند متعال نے کسی بھی اپنے پیغمبر کو اور نبی کو یا کسی بھی امام کو کسی وظیفے کے اوپر تعین کیا ہے کہ آپ کو یہ کام انجام دینا ہے تو وہاں پر ہمیں ذرا سی بھی لغزش نظر نہیں آتی پس ہم کیسے تصور کر سکتے ہیں کہ امیر المؤمنین امام علی ابن ابی طالب علیہ السلام وہ اپنے وظائف سے کنارہ کشی اختیار کر لیں بس یہ جو سکوت اور خاموشی کا اصطلاح یا یہ ورڈ یوز ہوتا ہے یہ امام کے شایان شان نہیں ہے امام نے ان 25 سالوں میں بھی کہ جہاں پر ان کے پاس ظاہری خلافت نہیں آ پائی اپنے وظائف کو احسن طریقے سے اور بھرپور طریقے سے انجام دیا اور اس کی بہت ساری برکات ہے کہ جو خود ایک مستقل موضوع ہے کہ جس پہ گفتگو کی جانی چاہیے تو امام حسن علیہ السلام نے یہ 25 سال کا دور جو امام علی علیہ السلام کا تھا کہ جب ظاہری خلافت ان کے پاس نہیں تھی تو اس کو بالکل نزدیک سے مشاہدہ کیا دیکھا کہ اس وقت کی جو مسلم کمیونٹی تھی اس نے امیر المومنین علیہ السلام کے ساتھ کیا برتاؤ کیا امام نے فرسٹ ہینڈ یہ دیکھا امام کے سامنے وہ سارے شواہد موجود تھے کہ جہاں پر امت کی بے وفائی واضح طور پہ امام حسن علیہ السلام نے وٹنس کی یہ دور امام نے امام علی علیہ السلام کے ساتھ گزارا امام کے گھر میں گزارا دوسرا جو امام کا آپ یوں کہہ سکتے ہیں کہ دور اس 250 سالہ زندگی میں قرار پاتا ہے وہ خلافت ظاہری کا دور ہے کہ جب امیر المؤمنین امام علی ابن ابی طالب علیہ السلام کو خلافت ظاہری عطا ہوئی اور امام مسند خلافت پر بے عنوان خلیفۃ المسلمین آ کر بیٹھے تو امام حسن علیہ السلام موجود تھے اور انہوں نے اس خلافت کے دور کو بھی بہت نزدیک سے درک کیا اور اس کے اندر ایکٹیو رہے اسی طرح سے امام حسن علیہ السلام کی خلافت بھی خود اسی دور کے ساتھ جوڑی جا سکتی ہے تیسرا جو دور تھا اگر آپ اس کو یوں کلاسیفائی کیجئے کہ صلح امام حسن علیہ السلام سے لے کر کربلا کے واقعہ ہونے تک جب امام حسن علیہ السلام کی شہادت کا وہ منظر وہ دردناک منظر ہم سب کے ذہنوں میں ہے وہاں تک سلسلہ پہنچا تو یہ تیسرا دور امام حسن علیہ السلام کی حیات مبارکہ کا آپ دیکھ سکتے ہیں یہاں پر امام حسن علیہ السلام نے دوبارہ جو کوشش کر رہے تھے وہ یہ کر رہے تھے کہ حکومت اسلامی وہ جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے قائم کی تھی وہ حکومت اسلامی جو امام علی علیہ السلام نے قائم کی تھی وہ علوی وہ الہی حکومت اس کا قیام دوبارہ سے ہو سکے بس یہ امام کا وہ جد و جہد کا دور ہے کہ جس کے اندر امام نے بہت کوشش کی کہ وہ حکومت اسلامی دوبارہ سے اسٹیبلش ہو سکے اور آخری جو دور چوتھا دور قرار پائے گا وہ یہ ہے کہ جب امام حسن علیہ السلام نے دیکھا کہ امت کی بے وفائی کی وجہ سے، کہ دشمنوں کی یلغار کی وجہ سے، کہ وہ توقعات جو کہ امت محمدیہ سے تھیں اس پر لوگوں کا پورا نہ اترنے کی وجہ سے جب وہ صلح قرار پائی، تو اس کے بعد اب امام کو یہ سمجھ میں آ گئی کہ اس وقت فوراً حکومت اسلامی یا نظام اسلامی قائم نہیں ہو سکتا، تو پھر کیا کیا جائے؟ یہاں سے امام حسن علیہ السلام نے اپنی اس سٹریٹیجی کو، اسی حکومت کے حصول اور اس کے قیام کے لیے جو سٹریٹیجی تھی، اس کو ری ویمپ کیا، اس کو چینج کیا. جس طرح کہ ہم دیکھتے ہیں کہ امام سید علی خامنائی نے اپنی تحلیل میں یہ فرمایا کہ امام حسن علیہ السلام اس موقع پر جب یہ ساری چیزیں دیکھ چکے، تو امام اپنی موومنٹ کو بالائے زمین سے زیر زمین لے کے چلے گئے. یعنی وہ جو موومنٹ زمین کے اوپر تھی اس کو زمین کے نیچے لے کے چلے گئے. یعنی امام نے لانگ ٹرم اسٹریٹجی کی طرف اپنا قدم اٹھایا. امام کو یہ نظر آ گیا کہ شارٹ ٹرم میں حکومت قائم نہیں ہو سکتی، بس امام نے وہاں سے اپنی اسٹریٹجی کو چینج کیا، جو کہ خود ایک بہت خوبصورت موضوع ہے جس پر ہم مزید بات کریں گے. ایک سوال آپ کے ذہن میں یہ آ سکتا ہے کہ یہ جو ہم نے کہا کہ امام حکومت اسلامی قائم کرنا چاہتے تھے، اس کی کیا وجہ ہے؟ ایسی کیا مشکل تھی کہ امام اتنا زیادہ انسسٹ کر رہے تھے، امام حسن علیہ السلام باقی ائمہ کی طرح، کہ حکومت اسلامی کا قیام ہو سکے؟ بالخصوص جوان اس بارے میں سوچ سکتے ہیں کہ کیا نعوذ باللہ ائمہ ان کو اس چیز کی طلب تھی؟ کیا وہ چاہتے تھے کہ وہ اقتدار میں آ جائیں؟ کیا وہ چاہتے تھے کہ ان کے پاس پوزیشن، پاور، اتھارٹی، ریسورسز، یہ سب چیزیں آ جائیں؟ کیونکہ آج جس ماحول میں اور معاشرے میں ہم زندگی گزارتے ہیں، وہاں پر جتنی بھی پولیٹیکل پارٹیز ہیں وہ اس ہی مائنڈ سیٹ کے ساتھ پولیٹکس میں آتی ہیں، اس ہی مائنڈ سیٹ کے ساتھ وہ اپنے اقتدار کو حاصل کرنے کی بھوک اور حوث رکھتی ہیں. تو یہاں پر ہم آپ کو عرض کریں گے کہ ہرگز ایسا نہیں ہے. ائمہ اطہار، ائمہ علیہم السلام، ان کی شان اس سے بہت بالا ہے. ائمہ نہ ہی اقتدار کی حوث میں یہ اقدام کرتے رہے، نہ ہی مال و دولت کی حوث میں، نہ ہی کنٹرول اور اتھارٹی کی حوث میں. بس ائمہ کی نظر میں ایک مقصد تھا، وہ یہ تھا کہ الہی حکومت کا قیام لوگوں کی کامیابی دنیا اور آخرت میں یقینی بنانے کے لیے ضروری ہے. یہ وہ مطلب ہے کہ جس کو ہم سب کو انڈرسٹینڈ بھی کرنا ہے، اچھی طرح سے سمجھنا ہے، اور اس کے بعد اس کے لیے تگ و دو کرنے کی ہمیں ضرورت سمجھ میں آئے گی. اور آپ دیکھیے، امام زمانہ عجل اللہ تعالیٰ فرجہ الشریف جب تشریف لائیں گے تو امام کیا کریں گے؟ دوبارہ حکومت اسلامی قائم کریں گے. کیوں؟ اسی مطلب کی وجہ سے، کیونکہ حکومت اسلامی اس چیز کے لیے راہ ہموار کرتی ہے کہ لوگ، عوام الناس، وہ خدا کی طرف اپنے سفر کو مزید بہتر انداز میں بنا سکیں اور مزید بہتر انداز میں آگے بڑھ سکیں. حکومت اسلامی کے بغیر، حکومت طاغوت میں، حکومت شیطان میں، حکومت دشمنان اسلام، دشمنان دین، دشمنان انسانیت، دشمنان خداوند متعال کی اتھارٹی کے اندر رہتے ہوئے یہ کام بہت مشکل ہے، عوام الناس کے لیے تقریباً ناممکن ہے. اسی لیے ہم دیکھتے ہیں کہ ہمارے پاس معاشروں میں فحشا اور بے راہ روی کا دور دورہ ہے. اس کی وجہ یہ ہے کہ ہم اس الہی حکومت کو اپنے حقیقی معنوں میں ابھی تک امپلیمنٹ نہیں کر سکے، انسٹال نہیں کر سکے. بس امام حسن علیہ السلام کی یہ جو تگ و دو تھی حکومت اسلامی کے لیے، اس کا بھی مقصد لوگوں کے لیے ان کی فلاح کی راہ ہموار کرنا تھا. یہ ہم نے آپ کی خدمت میں چار ادوار، اس 250 سالہ زندگی اور وہ سیرت اہل بیت علیہ الصلوۃ والسلام میں سے رکھے کہ جہاں پر امام حسن علیہ السلام کا نقش نظر آتا ہے. اسی طرح سے امام حسن علیہ السلام کی زندگی کے ایک اور کلاسیفیکیشن کی جا سکتی ہے، اور وہ کلاسیفیکیشن بھی اتنی ہی حسین ہے. اگر آپ دیکھیے کہ وہ کلاسیفیکیشن انفرادی لیول پہ امام حسن علیہ السلام کو متعارف کروانے کے لیے ضروری ہے. سب سے پہلے اس کے اندر جو دور آتا ہے وہ امام کی بچگی کا دور ہے، کہ جب امام بچے تھے. جس طرح ایک بچہ دنیا میں آتا ہے وہ جوان ہوتا ہے، ابھی جوانی کی دہلیز پہ قدم رکھنے سے پہلے کا ٹائم، جس میں وہ بالکل، جس کو ہم کہتے ہیں گھر میں چھوٹے بچے کھیل رہے ہوتے ہیں، بھاگ رہے ہوتے ہیں، دوڑ رہے ہوتے ہیں. امام حسن علیہ السلام البتہ ان بچوں کی مانند نہیں تھے. امام حسن علیہ السلام باقی ائمہ اطہار کی طرح زبان وحی و زبان رسالت و زبان امامت و زبان قرآن سے لوگوں کے ساتھ ہم کلام ہوتے تھے. امام کی سیرت، इतनी खूबसूरत थी कि उस वक्त भी लोग जब इमाम से आके गुफ्तगू करते थे तो वो अपने आप को खुदा से नज़दीक होने का एहसास में पाते थे कि वो खुदा की तरफ सफ़र कर रहे हैं। क्यों? क्योंकि इमाम हसन अलैहिस्सलाम खुदा के नुमाइंदे थे। बस ये इमाम की एक बचपन का और बच्चगी का दौर है। इसके बाद जो दूसरा दौर आता है इमाम की ज़िंदगी का, वो दौर है कि जिसमें इमाम अली अलैहिस्सलाम की 25 साल खामोशी या सुकूत, जिसको हमने पहले तौज़ीह दी कि इमाम उसके अंदर अपने वज़ाइफ़ अंजाम दे रहे थे मगर उम्मत अपने वज़ाइफ़ अंजाम नहीं दे रही थी, उसको दर्क करना है। इमाम हसन अलैहिस्सलाम ने बहुत नज़दीक से निज़ाम इस्लामी और उस मनसब इस्लामी यानी इमामत और विलायत उसको पामाल होते हुए देखा। इमाम हसन अलैहिस्सलाम ने बहुत नज़दीक से यारान व असहाब पैगंबर और इसी तरह से यारान व असहाब इमाम अली अलैहिस्सलाम को बेवफा होते देखा। इमाम हसन अलैहिस्सलाम ने बहुत नज़दीक से अहले बैत अलैहिस्सलाम का इलाही रोल पामाल होते देखा, मुआशरे के अंदर जो उनका इलाही नक्श था उसको पामाल होते देखा। इमाम हसन अलैहिस्सलाम ये सारी चीज़ों को उस दौर में दर्क करते रहे। तीसरा दौर जो है वो इमाम अली अलैहिस्सलाम की खिलाफत, जिसमें तीन जंगें करार पाती हैं, जमल, सफीन और नहरवान। ये भी इमाम की अपनी पर्सनल ज़िंदगी के अंदर इमाम ने दर्क की। और अगर आप देखें तारीख़ का मुतालिया कीजिए तो इमाम हसन अलैहिस्सलाम ने ये जंगें इतने शुजाना तरीके से लड़ी हैं कि जिसके ऊपर पूरी तारीख आफरीन करती है। इमाम हसन अलैहिस्सलाम की शुजाअत इमाम अली अलैहिस्सलाम की शुजाअत से कम नहीं थी, इमाम हसन की शुजाअत इमाम हुसैन अलैहिस्सलाम की शुजाअत से कम नहीं थी। बस ये जो तहलील की जाती है कि इमाम सुल्ह के इमाम थे, जिसके ऊपर अभी हम बात करेंगे मज़ीद, ये सिर्फ़ और सिर्फ एक नाकिस तहलील है। कभी कभी ये जोहला की तरफ से तहलील की जाती है इमाम हसन अलैहिस्सलाम की नस्बत, और कभी कभी ये उन लोगों की तरफ से तहलील की जाती है कि जो मुनाफिक करार पाते हैं या मुशरिक करार पाते हैं। क्यों? क्योंकि वो चाहते थे कि ख़ानदान नबूवत अहले बैत अलैहिस्सलाम का जो दर्जा है वो नीचे लेके आया जाए। बस इमाम हसन अलैहिस्सलाम की शुजाअत के अंदर दो राय नहीं है। इमाम हसन इमाम हुसैन से कमतर शुजा नहीं थे और अल्हम्दुलिल्लाह तारीख़ के औराक इसके ऊपर शाहिद और गवाह हैं। आखिरी जो इमाम की ज़िंदगी का दौर हमारे पास करार पाता है वो इमाम की 5 या 6 महीने की या कुछ जगहों पर 7 महीने लिखा गया खिलाफत ज़ाहरी का दौर है। जब इमाम अली अलैहिस्सलाम की शहादत के बाद मसनद खिलाफत पर, मसनद इमामत पर, मसनद विलायत पर इमाम हसन अलैहिस्सलाम का हक़ था, उस वक्त इमाम को सिर्फ 6 महीने का कमोबेश 6 महीने का मौका मिला कि जहाँ पर वो उम्मत की रहनुमाई कर सके, उम्मत के ऊपर वो जो कि खुदावंदे मुताल की तरफ से आया जो नाजिल हुआ उसको खोल सकें और उम्मत को हिदायत कर सकें। और इससे पहले कि इससे आगे इमाम का इक्तदार बढ़ता, इमाम इस जगह पर आकर खड़े हो गए कि जहाँ पर उनको एक सुलह नामा दस्तखत करने पड़े, साइन करने पड़े। आपकी खिदमत में अर्ज़ करें कि इस सुलह की क्या हकीकत है। अब हम अपनी बहस के और डिस्कशन के थर्ड फेज़ में दाखिल हो चुके हैं कि जहाँ पर हमने इमाम की ज़िंदगी की दो क्लासिफिकेशंस आपकी खिदमत में अर्ज़ की, एक 250 साल इंसान की ज़िंदगी के पैराए में कि जहाँ पर अगर आप अहले बैत की ज़िंदगी को एक 250 साल के ऊपर मबनी एक इंसान की ज़िंदगी देखें जो मुख्तलिफ अदवार से गुज़रा तो वहाँ पर इमाम हसन अलैहिस्सलाम कहाँ करार पा रहे थे, और एक क्लासिफिकेशन इमाम की ज़ात की हद तक कि इमाम की शख्सियत और इमाम एज एन इंडिविजुअल उन्होंने क्या क्या अदवार अपनी ज़िंदगी में गुजारे। तीसरा जो हमारा मौजू है वो सुलह इमाम हसन के हवाले से है कि जहाँ पर हम चाहेंगे इंशाअल्लाह कि अगर खुदा हमें तौफीक दे तो हम इस सुलह की हकीकत को आपके लिए आश्कार करें। इसके लिए जिन मबानी की तरफ रुजू किया गया है वो भी मैं साथ में अर्ज़ कर दूँ, क्योंकि इसमें ज़ाहिर है कि हम इस काबिल नहीं है कि हम अपनी तहलील रख सकें। इसमें हज़रत इमाम खामिनई दामज़ल्लुल आली उनकी दो कुतुब और उनकी तकारीर पर मुश्तमिल दो कुतुब की तरफ रुजू किया गया है, एक इंसान 250 साल यानी 250 साल इंसान और एक हम रजमान हुसैन। इन दो के अंदर जो मतालब आए और इसके अलावा कुछ स्पीचेस के अंदर रहबर मौज़म इमाम सैयद अली खामेनाई ने जिन मतालब को और जिन फरमाइशात को अर्ज़ किया है वो आपकी खिदमत में लेकर आए हैं। सुलह इमाम हसन को समझने के लिए सबसे पहले हमें कुछ मुकदमा चाहिए होगा। उस मुकदमे के तौर पर हम आपकी खिदमत में ये अर्ज़ करेंगे कि इस्लाम एक ऐसा दीन है कि जो मुकम्मल ज़ाब्ता हयात है। एक ऐसा मजहब, एक ऐसा कानून है कि जो इंसान की जिंदगी के किसी भी पहलू को नहीं छोड़ता। बस जब हम कहते हैं कि इंसान की पूरी जिंदगी, मुआशरे की पूरी जिंदगी, हयात इंसानी के ऊपर अगर किसी चीज का कब्जा है तो वो इस्लाम है, तो बस इस्लाम को हमारे लिए सिस्टम्स देने की ज़रूरत है। हुकूमत का सिस्टम, फाइनेंशियल सिस्टम, एजुकेशन सिस्टम, जितने सिस्टम्स आप सोच सकते हैं जो इंसानी माशरे को ज़रूरत हो, उसकी तवक्को इस्लाम से है। इस्लाम ना कि ये कि रसूल अल्लाह से स्टार्ट हुआ, वो इस्लाम के जो दीन हनीफ, जो तमाम अम्बिया का दीन था, अगर आप उसकी तरफ निगाह करें उस वसी माना के अंदर, तो आप ये देखेंगे कि हमारे पास हर दौर में हर नबी ने एक ऐसा निज़ाम कायम करने की कोशिश की है कि जिसके अंदर मोमिनीन के लिए अपनी प्रोग्रेस और अपनी डेवलपमेंट, यानी मादी और मानवी दोनों डेवलपमेंट्स, स्पिरिचुअल और आपकी फिज़िकल डेवलपमेंट, इन दोनों की तरफ इकदाम किया जाए। बस अगर आप इसको देखना शुरू करें तो इनकलाब से दीन शुरू होता है और निज़ाम पे जाकर दीन की इंतहा होती है। अब इसके दरमियान जितने फेजेस हैं उसके अंदर दीन कारफरमा है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अगर आप ज़िंदगी और हयात मुबारका का भी मुतालिया करें, तो आप ये देखेंगे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे पहले इनकलाब लेके आए, फ़िक्री इनकलाब लेके आए, वो इनकलाब के जिसकी बुनियाद तौहीद थी, वो इनकलाब के जिसके अंदर कहा गया कि खुदावंद मुताल के अलावा कोई भी इबादत के लायक नहीं है, कोई भी परस्तिश के लायक नहीं है, किसी की भी अथॉरिटी को नहीं तस्लीम किया जा सकता। ये रसूलुल्लाह के इनकलाब की बुनियाद थी। जब ये इनकलाब आता है तो आप देखिए कि रसूलुल्लाह इनकलाब को तहरीक में बदलते हैं, और ये फेजेज़ आप जहन में रखते जाइएगा, क्योंकि ये हमारे पास जब सिमट के आएंगे तो हम इमाम हसन अलैहि सलाम की सुलह की अच्छी तहलील कर पाएंगे। सबसे पहले आप इनकलाब लेके आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ये इनकलाब एक तहरीक की शक्ल इख्तियार किया, और ये तहरीक हुकूमत इस्लामी, जो पैगंबर इस्लाम की कायम करदा, खुद बनफ्स नफीस कायम करदा पहली हुकूमत के जो मदीना के अंदर रसूलुल्लाह ने इम्प्लीमेंट की, वो सबसे पहली हुकूमत थी कि जिसको हम हुकूमत इस्लामी का उनवान दे पाएंगे रसूलुल्लाह और उनके बाद। इनकलाब से तहरीक, तहरीक से हुकूमत, और ये जो निज़ाम, निज़ाम इस्लामी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्रिएट किया, आप इसके फल देखिए कि आज दुनिया के अंदर जो मुसलमान हैं ये उस निज़ाम की आउटपुट है। जो आइम्मा अलैहिस्सलाम के बावफा असहाब थे वो उस निज़ाम की आउटपुट है। आज भी अगर हम देखते हैं कि वो मोमिनीन, वो उलमा, वो फुकाहा, वो मराजे, ये सब उस निज़ाम की आउटपुट है। आउटपुट देना एक सिस्टम का काम होता है, और रसूलुल्लाह ने वो सिस्टम कायम किया। इमाम हसन अलैहिस्सलाम के दौर में आने से पहले अमीरुल मोमिनीन अलैहिस्सलाम के दौर में भी आप देखिए कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रहलत हुई तो इमाम अली अलैहिस्सलाम के पास ज़ाहरी हुकूमत और खिलाफत नहीं आई। जो इलाही मनसब था वो अपनी जगह मौजूद था, लेकिन जो ज़ाहरी खिलाफत और वो अथॉरिटी टू एक्सरसाइज हिज रूल, वो इमाम अली अलैहिस्सलाम के पास नहीं आया। अब इमाम अली अलैहिस्सलाम यहाँ पर क्या करते? इमाम ने जब हुकूमत इस्लामी और निज़ाम इस्लामी की दस्तरसी हासिल नहीं कर सके, तो इमाम ने इसको एक तहरीक और एक मूवमेंट में बदल दिया। वो जो हमने आपको थोड़ी देर पहले कहा था कि 25 साल इमाम का जो दौर था वो खामोशी और सुकूत नहीं था, बल्कि वो ये दौर था कि जहाँ पर इमाम ने उस मूवमेंट का आगाज़ कर दिया, जिसके बहुत सारे शवाहिद हैं जो कि खुद मौजू है जिस पर हम बात कर सकते हैं। इमाम ने इस इलाही मूवमेंट का आगाज़ कर दिया कि जिसके नतीजे में हुकूमत इस्लामी तक पहुँचा जा सके। इमाम अली अलैहिस्सलाम को जो ज़ाहरी खिलाफत मिली, और चार, कुछ रिवायात के मुताबिक 4 साल, कुछ के मुताबिक 5 साल, कुछ के मुताबिक 4.5 साल जो इमाम ने रूल किया, इमाम की अथॉरिटी थी, इमाम बेउनवाने खलीफतुल्लाह इस मसनद खिलाफत पर मौजूद थे। उसके बाद इमाम हसन अलैहिस्सलाम के पास जो 6 महीने की खिलाफत आई, फिर क्या हुआ? दोबारा वही मसला हुआ। 6 महीने के बाद हालात ऐसे क्रिएट कर दिए गए कि जहाँ पर हुकूमत डिसॉल्व हो गई और इमाम ने दोबारा से एक तहरीक का आगाज़ किया। बस हमारे पास अहले बैत अलैहिस्सलाम की सीरत में एक चीज़ बहुत क्लियर नज़र आ रही है, वो ये कि जब भी हुकूमत हाथ में ना हो मासूम इमाम के, तो उस वक्त ऐसा नहीं है कि हर चीज़ को तातील कर दिया जाए और हर चीज़ को छुट्टी करवा दिया जाए। اس وقت اس حکومت کی جائے گزین اور اس کا ریپلیسمنٹ، اس کا متبادل وہ ایک ایسی موومنٹ ہوتی تھی کہ جو دوبارہ اس حکومت کے حصول کے لیے اقدام کرتی تھی. بس دقیقاً یہی کام امام حسن علیہ السلام نے کیا. اور اگر آپ صلح کو سمجھنا چاہتے ہیں تو امام حسن علیہ السلام نے صلح کے ذریعے کیا کیا؟ امام نے دیکھا کہ ظاہری ہمارے پاس موانع موجود ہیں کہ جو ظاہری خلافت اور امامت کی امپلیمنٹیشن نہیں ہونے دیں گے، تو اب دین کی تعطیل نہیں کی جا سکتی. امام نے یہاں پر دین کو ایک موومنٹ میں چینج کر دیا، امام نے اس کو ایک تحریک میں چینج کر دیا کہ جہاں پر اس تحریک کے مقاصد بھی ڈیفائنڈ تھے اور اس تحریک کی جو مسیر اور اس کا راستہ تھا وہ بھی ڈیفائنڈ تھا. بس یہ ایک سیرت ہمارے پاس آئمہ اطہار سے موجود ہے کہ جو نہ صرف ایک یا دو اماموں کی زندگیوں میں ہمیں نظر آتی ہے بلکہ کثرت سے باقی آئمہ کی زندگی میں بھی ایسے ہی نظر آتی ہے. جیسا کہ امام سجاد علیہ السلام نے اپنی تحریک چلائی، اپنی موومنٹ چلائی، امام باقر علیہ السلام نے اپنی تحریک اور موومنٹ چلائی، امام صادق علیہ السلام نے اور باقی اماموں نے بھی اپنی موومنٹ چلائی. یہ موومنٹ مختلف ادوار میں تھی، اس لیے اس کے خد و خال، شاید ظاہری خد و خال مختلف ہوں، لیکن اگر آپ اس کی تہ میں جا کے دیکھیں تو یہ سب موومنٹس وہ خدا کے دین کی اور خدا کے اس نظام اسلامی کی بالادستی کے لیے تھی. آپ دیکھیے کہ سب کے اندر ایک آپ کو کانسٹنٹ انڈیکیٹر ملے گا کہ جو اصل مقصد تھا اس موومنٹ کا وہ وہی تھا کہ جو حکومت اور نظام اسلامی کا ہوتا ہے، اس سے ڈفرینٹ نہیں تھا. بس یہاں پر جو امام کی صلح جس کو نام دیا جاتا ہے وہ ان شرائط کے انڈر قرار پائی. اس میں ہم تھوڑا سا تفصیل میں جانا چاہیں گے آپ کے ساتھ کہ کیا وہ عناصر تھے کہ جس کی وجہ سے امام کو صلح کی طرف جانا پڑا. کیونکہ آپ سب جانتے ہیں، تاریخ کی کتب میں بھی لکھا ہے اور بزرگان تو یقیناً اس سے آشنا ہیں، ہمارے جوانوں کے لیے بھی، یہ کہ امام حسن علیہ السلام نے امیر شام کے خلاف خروج کیا تھا، یعنی قیام کیا تھا اور مسلحانہ قیام کیا تھا. امام اس وقت امیر شام کے نظام کو، اس طاغوتی حکومت اور طاغوتی نظام کو تہ تہ کرنے کے لیے بلند ہوئے تھے. امام کا مقصد واضح ہے امام کے خطبات سے اور امام کی حرکت سے. اگر آپ امام کی موومنٹ کو دیکھیں تو امام فوج بنا کر، دستوں کے دستے لے کر معاویہ امیر شام کے خلاف کھڑے ہوئے. کیوں؟ کیونکہ یہ وہ حکومت تھی کہ جو لوگوں پر ظلم کر رہی تھی، یہ وہ حکومت تھی اور نظام تھا جو لوگوں کو کے حق کو پامال کر رہا تھا، جو دین خدا کو پامال کر رہا تھا، یہ دین خدا کی دھجیاں اڑا رہا تھا. اور امام نے یہاں پر اپنے وظیفے کو سمجھتے ہوئے قیام کیا اور قیام کے لیے نکلے. اچھا، جب قیام کے لیے نکلے اور بہت بڑی فوج لے کے نکلے تو پھر کیا ہوا؟ یہاں پر تاریخ کا مطالعہ کیا جائے تو امام کے کچھ روایات کے مطابق اور کچھ تواریخ کے مطابق 17 کمانڈرز بک گئے. کس کے ہاتھوں بک گئے؟ امیر شام اور اس کے نمائندوں کے ہاتھوں بک گئے. کس طرح سے بک گئے؟ کسی کو پیسے کا لالچ دیا گیا، کسی کو کسی پوسٹ کا، کسی عہدے کا لالچ دیا گیا، کسی کو منصب کا لالچ دیا گیا، کسی کو خواتین کے حوالے سے اکسایا گیا، اور اس طرح سے بہت سارے مختلف لالچ، اور کسی کو ڈرا دھمکا کر امام حسن علیہ السلام سے جدا کر دیا گیا اور امام کو تنہا کرنے کی پوری کوشش کی گئی. یہ جب کمانڈرز بکتے تھے، اگر آپ تاریخ کا مطالعہ کریں تو بہت انٹرسٹنگ ہے کہ ایسا نہیں ہے کہ وہ کمانڈر صرف چلا جاتا تھا، کیمپ چینج کرتا تھا. ان کمانڈرز کے پیچھے پوری پوری بٹالین ہوتی تھی. جیسا کہ آپ جانتے ہیں کہ اس کا قبائلی نظام پایا جاتا تھا، اس قبائلی نظام کے جو ہیڈز تھے بہت سارے کیسز میں وہ کمانڈرز تھے. جب وہ امام کا ساتھ چھوڑ کے سائڈ پہ ہوئے تو ایسا نہیں تھا کہ ان کا قبیلہ وہیں رک گیا، وہ بھی چھوڑ کے چلے گئے. اگر آپ دیکھیں تاریخ کا مطالعہ کریں تو امام حسن علیہ السلام اپنی فوج کے ساتھ جب مصلی پہ نماز پڑھ رہے ہیں تو امام کے پاؤں کے نیچے سے مصلی کھینچ لیا جاتا ہے. جو ہم نے پہلے کہا کہ بے وفا امت اور بے وفا اصحاب، وہ اس طرف اشارہ ہے. اب ان سب چیزوں کی تفصیلات ہیں جس میں اس وقت دامن وقت میں گنجائش نہیں ہے کہ جایا جا سکے. ایک روایت کے مطابق امام کے اوپر ان کے کیمپ کے اندر حملہ ہوتا ہے اور امام کی ران کے اوپر خنجر سے زخم لگا دیا جاتا ہے. اس قسم کی فوج لے کے امام حسن علیہ السلام خروج کیے ہوئے تھے. اب جب دیکھا کہ یہ میری فوج یہ ساتھ دینے کے لیے تیار نہیں ہے، اور دوسری طرف سے جو دشمن ہے اس کا نفوذ اتنا زیادہ ہو چکا ہے میری فوج کے اندر، اور میرے لوگ اس کے پروپیگنڈا کے शिकार हो चुके हैं, तो इमाम ने यहाँ पर देखा कि हम मेरे पास क्या क्या ऑप्शंस हैं, जिनमें से एक ऑप्शन सुलह थी। और उस सुलह को हम मज़ीद खोलेंगे, क्योंकि हम ये नहीं समझते कि सुलह का वर्ड जिस तरह से हम अपनी आम फहम गुफ्तगू में यूज़ करते हैं सुलह सफाई, ये सुलह सुलह सफाई के माना में नहीं थी। इस सुलह को हमारे पास जो हमारे बुजुर्गान ने कहा है वो या तो एक ऐसा कॉन्ट्रैक्ट था, एक मुआहिदा था जिसकी शरायत लिखी गई थी, जैसा कि आपको मालूम है कि इस सुलह के पीछे पूरी की पूरी शरायत का एक मजमूआ मौजूद था जो इमाम हसन अलैहिस्सलाम ने तदवीन की। दूसरा ये कि कुछ हमारे उलमा ने, कुछ बुजुर्गान ने इसको मुआनेदा का नाम दिया है। मुआनेदा यानी सीज़ फायर। सीज़ फायर का मतलब ये कभी भी नहीं होता कि आप दोनों पार्टीज़ अब आपस में एक हो गई हैं, आपकी दोस्ती हो गई है, आपका इख्तलाफ ख़त्म हो गया है। जैसे आपको मिसाल दें, जब इसराइल ने हमला किया लुबनान के ऊपर, तो इस नामशरू एंटिटी के हमले करने के बाद जब हिजबुल्लाह ने रिटेलिएट किया और इनको शिकस्त से दो चार किया, तो अब ये कहने लगे कि हमसे सीज़ फायर कीजिए। ठीक है, ये सीज़ फायर जंग बंदी के माना में है, ना कि सुलह के माना में। दोस्ती तो आज तक नहीं हुई। बिल्कुल इसी तरह जैसे आप देख रहे हैं कि जब सऊदी अरब ने यमन के ऊपर हमले किए, हमलों के बाद हमले किए, उनको मिज़ाइल उनके ऊपर गिराए, बॉम्बिंग की उनकी अमेरिका की ईमा के ऊपर, तो इस वक्त क्या हुआ? हुआ ये कि 6 साल से कॉन्स्टेंटली स्ट्रगलिंग यमनीज रेजिस्ट करते रहे करते रहे करते रहे, और अब जब यमनीज ने रिटेलिएट करना शुरू किया है, जब आपके मेन स्ट्रीम मीडिया को भी होश आई है और वो इनके हमलों को दिखा रहा है, उस वक्त अब आके सऊदी अरब क्या कह रहा है कि हमसे जंगबंदी कीजिए, सीज़ फायर कीजिए। बस सीज़ फायर का मतलब दोस्ती नहीं होता। सीज़ फायर का मतलब ये नहीं होता कि आपका इख्तलाफ ख़त्म हो गया है। जो भी ये तफसीर करता है इमाम हसन अलैहिस्सलाम की सुलह से कि ये जंग बंदी नहीं बल्कि एक सुलह सफाई थी, वो गलत तफसीर करता है। और कुछ अहले सुन्नत उलमा ने और कुछ रोशन फिक्रों ने बिलाखरे ये तफसीर की है अनफॉर्चुनेटली, जहाँ पे उन्होंने कहा कि भाई जब इमाम हसन अलैहिस्सलाम ने अमीर मुआविया से सुलह कर ली तो आपको क्या मुश्किल है। तो ये उन लोगों के लिए जवाब है कि वो सुलह उस माना में नहीं है कि जिस माना में आप कह रहे हैं, एक मुआहिदा था या एक मुआनेदा था। मुआनेदा यानी सीज़ फायर। तो हम यहाँ पर आपकी खिदमत में अर्ज़ ये कर रहे थे कि जो इमाम की सुलह है उसका एक पूरा सियाक है। जब इमाम ने देखा कि मुआविया का एक प्लान है, मुआविया का एक प्लान है, और दूसरी तरफ इमाम ने देखा कि इमाम के जो असहाब थे, इमाम की फ़ौज थी, इसका एक प्लान है, तो इमाम अलैहिस्सलाम किताब एहतजाज में फरमाते हैं कि मैंने जब इन दोनों प्लान्स को देखा तो मुझे मुआविया का प्लान इख्तियार करना बेहतर लगा। क्यों? क्योंकि जो इमाम की फ़ौज का प्लान था वो ये था कि इमाम हसन इब्ने अली को कैप्चर करके मुआविया के हवाले कर दिया जाए। ये इमाम की फ़ौज का प्लान था। इमाम ने खुरूज किया हुआ है, इमाम जंग के लिए जा रहे हैं, इमाम ने अपने आप को मुसल्लह किया हुआ है, इमाम के साथ उनके बावफा असहाब मौजूद हैं, और ये मुनाफिकीन जो इमाम के रैंक्स में थे, ये क्या प्लान बनाए बैठे थे कि इनको कैप्चर करके मुआविया के हवाले कर दें। आप बताइए कि इस सिलसिले में जब नौबत यहाँ तक पहुँच जाए तो फिर एक मासूम इमाम क्या करेगा? एक मासूम इमाम ज़ाहिर है कि राय हल तलाश करेगा। यहाँ पर इमाम हसन अलैहिस्सलाम फरमाते हैं कि एक मुआविया का प्लान था, एक मेरे असहाब का प्लान था, और जब मैंने दोनों प्लान्स को देखा तो मुझे मुआविया का प्लान बेहतर लगा। मुआविया का क्या प्लान था? मुआविया का ये प्लान था कि मैं इनको इस हालत में ले कर आ जाऊँ कि जहाँ पर ये हुकूमत इस्लामी की इस्टेब्लिशमेंट उससे बाज आ जाएँ कि उसके लिए इकदाम ना करें। ये मुआविया का प्लान था, और यही इमाम ने बेहतर प्लान समझा कि इस वक्त हम उस निज़ाम इस्लामी और हुकूमत इस्लामी को कायम करने के बजाय इस मूवमेंट को एक स्टेप पीछे ले जाके दोबारा मूवमेंट में चेंज कर देते हैं, ताकि हम लंबी मुद्दत की जंग करके अपने उस निज़ाम को कायम कर पाएं। बस ये सुलह की एक तफसीर है कि जो हमारे बुजुर्गान ने की, और जो इमाम खामेनाई जैसे हस्तियां मौजूद हैं हमारे पास, उन्होंने हमारे पास ये तफसीर करके हमें दी कि ये इमाम की सुलह की असलियत थी। और अगर आप उन शरायत को भी पढ़ें जो इमाम हसन अलैहिस्सलाम और امیر شام کے درمیان لکھی گئیں، تو آپ کے لیے واضح ہوگا کہ امام حسن علیہ السلام نے اپنی ٹرمز کے اوپر یہ معاہدہ کیا اور یہ معاندہ کیا۔ ایک سوال یہ آتا ہے کہ کیا امام حسن علیہ السلام اور امام حسین علیہ السلام، ان کی طبیعت اور ان کے مزاج کا فرق تھا کہ ایک بہت ہی مختصر سی فوج 72 لوگوں کے ساتھ یا کم و بیش 72 لوگوں کے ساتھ کربلا میں وارد ہو کر شہید ہوتے ہیں، اور دوسری طرف امام حسن علیہ السلام کی ظاہری فوج اس سے بڑی تھی، وہ معاہدہ کرتے ہیں اور معاندہ کرتے ہیں، تو کیا ان کی طبیعت میں فرق تھا؟ اس کا جواب ہم یہ دیں گے، بالخصوص ان جوانوں، جیسا ہم نے پہلے عرض کیا کہ کچھ جینون سوال ہیں کہ جو ہمارے جوانوں کے دماغ میں بھی آتے ہیں اور وہ سوچتے ہیں ان بارے میں۔ دیکھیے، جب امام حسن علیہ السلام نے صلح کی، یہی جو معاہدہ اور جو معاندہ تھا، جب یہ کیا تو امام حسین علیہ السلام اس وقت کہاں تھے؟ خود امام حسین علیہ السلام امام حسن علیہ السلام کی رکاب میں تھے، امام سے جدا نہیں تھے۔ یہ صلح، اگر آپ اس کو یوں کہیں کہ امام حسن علیہ السلام کی صلح نہیں تھی، یہ حسنین کی صلح تھی، کیونکہ اس وقت کے حالات یہ تقاضا کر رہے تھے۔ اگر رہبر معظمیہ فرماتے ہیں اور دوسرے بزرگان نے بھی یہ فرمایا کہ اگر امام حسن علیہ السلام کی جگہ امیر المؤمنین علیہ الصلوۃ والسلام خود ہوتے تو بھی وہی یہ اقدام کرتے، ان کا اقدام بھی اس سے مختلف نہ ہوتا۔ یہ اس دور کی اور اس سچویشن کا تقاضا تھا۔ امام حسین علیہ السلام اور امام حسن علیہ السلام کو اگر آپ سوئچ کر دیں، یعنی آپ امام حسین علیہ السلام کو تصور کر لیں بڑے بھائی اور وہ دوسرے امام، اور امام حسین علیہ السلام تیسرے امام اور چھوٹے بھائی، اور اس کے بعد آپ یہ دیکھیے کہ امام حسین علیہ السلام امام حسن کی جگہ قرار پاتے تو وہ کیا فیصلہ کرتے؟ رہبر معظم فرماتے ہیں کہ وہ بالکل یہی فیصلہ کرتے۔ جب آپ اس نظر سے اس الہی تحریک کو اور ان الہی شخصیات کو دیکھیں تو آپ کے لیے یہ مسائل حل ہوتے چلے جاتے ہیں کہ ایک طرف ظاہری طور پہ صلح ہے، ایک طرف ظاہری طور پہ قتال ہے، جہاد ہے۔ اور یہ بھی آپ دیکھیے کہ امام حسن علیہ السلام نے صلح سے بات شروع نہیں کی، امام نے قیام کیا، بالکل اسی طرح جس طرح امام حسین علیہ السلام نے قیام کیا۔ اب امام کے پاس وہ اصحاب اور وہ صورتحال موجود نہیں تھی کہ جس کے اندر وہ قیام کو آگے بڑھاتے اور اس کے اندر فتح پاتے۔ اس وقت اسلام کی مصلحت اس میں تھی کہ امام ایک قدم پیچھے ہٹے، اور اس کے لیے بہت خوبصورت تعبیر استعمال کی ہے حضرت امام خامنہ ای نے، اور رہبر فرماتے ہیں کہ یہ نرمش کہرمانانے تھی۔ نرمش کہرمانانے ایک فارسی کی اصطلاح ہے، اس کو اگر آپ اردو میں کہنا چاہیں تو آپ کہیں گے مقتدر عقب نشینی۔ جیسے آپ ایک لانگ جمپ لگانے کے لیے ایک قدم پیچھے آتے ہیں، دو قدم پیچھے آتے ہیں، جتنی لمبی جمپ لگانی ہے اتنا پیچھے آتے ہیں، یہ اصل میں آپ کا پیچھے آنا حقیقت نہیں ہوتی۔ آپ اس لانگ جمپ کے لیے، اپنے آپ کو مومنٹم دینے کے لیے اور اپنے انرشیا کو بڑھانے کے لیے، اپنی ویلوسٹی کے لیے یہ اقدام کرتے ہیں۔ بس امام حسن علیہ السلام کا یہ جو پیچھے آنا تھا، اور امام خمینی نے اس چیز کو بہت خوبصورت انداز میں کہا ہے کہ وہ ذلت جو یزید کو اٹھانی پڑی امام حسین علیہ السلام کے ہاتھوں، امیر شام کو وہی ذلت امام حسن علیہ السلام کے ہاتھوں اٹھانی پڑی، یعنی فرق نہیں تھا۔ امام حسن علیہ السلام نے بھی بالکل اسی طرح سے معاویہ کا جو پلاٹ تھا اس کو نلیفائی کر دیا، اس کو ناکام کر دیا۔ وہاں پر وہ یہ چاہتا تھا کہ امام حسن اور امام حسین علیہ السلام دونوں کو شہید کر دیا جائے، اور نبوت کے جو ثبوت تھے، ان کے جو چراغ تھے، وہ کاملاً وہ راستہ بند ہو جائے۔ بس امام حسن علیہ السلام نے اپنے اس اقدام کے ذریعے، اس صلح کے ذریعے، اس معاہدے کے ذریعے، اس معاندے کے ذریعے معاویہ کے اس پلاٹ کو ناکام کیا۔ آخر میں ہم اپنے چوتھی، جو آپ سے ایک وعدہ کیا تھا، اس کے اوپر بہت مختصر بات کرنے کا وقت رہا ہے، لیکن اس کے اوپر ضروری سمجھتے ہیں کہ بات کریں کہ امام حسن علیہ السلام ایک خاص قسم کی جنگ کے وکٹم قرار پائے۔ اس زمانے میں اس جنگ کو آپ کہیں گے کہ وہ جنگ نرم تھی، یعنی وہ ویپنز کے ساتھ جنگ نہیں کی گئی۔ یہاں تک چیزوں کو لے کے چلے گئے کہ سلیمان ابن سرد خزائی جیسے جو لوگ تھے، انہوں نے یہ کلمات، اور نعوذ باللہ کہ ہمیں یہ ادا کرنے پڑتے ہیں لیکن سمجھنا ضروری ہے، یہ کلمات امام حسن علیہ السلام کے بارے میں فرمایا کہ یا مذلل المؤمنین، جب امام نے یہ معاہدہ کیا تو کہتا ہے یا مذل المؤمنین, کہ اے وہ کہ جس کی وجہ سے مؤمنین کو ذلت کا سامنا کرنا پڑا. دیکھیے جب بصیرت نہ ہو اور جب انسان جنگ نرم کا شکار ہو جائے تو وہ اسی طرح کی الزامات لگاتا ہے, وہ اسی طرح کی باتیں کرتا ہے. اگر اس شخص کے پاس بصیرت ہوتی ہے کبھی یہ کلمات جاری نہ کرتا اپنی زبان سے. اور اس طرح کے بہت سارے اور واقعات ہمارے پاس تاریخ میں موجود ہیں, بالکل جس طرح امام علی علیہ السلام کے بارے میں ہم دیکھتے ہیں کہ جب امیر المؤمنین علیہ السلام, امیر المتقین, ان کی جب شہادت ہوتی ہے تو شام کے لوگ کیا کہتے ہیں؟ شام کے لوگ کہتے ہیں کہ علی کی شہادت کہاں ہوئی؟ جب جواب دیا گیا مسجد میں, تو کہا کہ علی کا مسجد میں کیا کام تھا؟ آپ دیکھیے یہ جو جنگ نرم ہے, جنگ نرم یہ اس طرح سے لوگوں کے اوپر اثر کرتی ہے. اگر ہم جنگ نرم کو ڈیفائن کرنا چاہیں تو یہ سائیکولوجیکل وارفیئر ہے جس میں لوگوں کے ذہن, لوگوں کی فکر, لوگوں کی ڈیسیجن میکنگ, اس کو ٹیمپر کیا جاتا ہے, اس کو افیکٹ کیا جاتا ہے. اور یہ جنگ نرم آج نہیں صرف ہمارے اوپر تحمیل کی گئی, یہ اس وقت بھی تھی. یا ہو سکتا ہے کوئی سوچے کہ اس وقت تو تھی آج نہیں ہے, نہ آج بھی اسی طرح سے, بلکہ شاید ون کین آرگیو کہ زیادہ زور و شور کے ساتھ اس جنگ نرم کا اقدام کیا جا رہا ہے. امام علی علیہ السلام جو ہے وہ اگر حکومت اسلامی اور نظام اسلامی کے قیام کے لیے کوششیں کرتے تھے تو آپ کو پتہ ہے کہ امیر المومنین پہ کیا تہمت لگائی جاتی تھی؟ کہ علی اقتدار کے بھوکے ہیں, نعوذ باللہ, علی اقتدار کی حوث رکھتے ہیں. اور اگر امام علی علیہ السلام حکومت اور نظام کے قیام کے لیے تگودور نہیں کرتے تھے تو کہتے تھے علی کو سیاست نہیں آتی یا علی بزدل ہے. اب دیکھیے کہ کس طرح سے سائیکولوجیکل وارفیئر کیا جاتا ہے, کس طرح سے اہل بیت علیہ الصلوۃ والسلام کی سپورٹ کو ان سے دور کیا جاتا ہے. اور جو سادہ لوح لوگ ہوتے ہیں وہ بالکل اسی طرح سے ان سارے ہیلوں اور مکر اور فریب کے اندر گرفتار ہو جاتے ہیں. آج دیکھیے کہ اس جنگ نرم, اس سائیکولوجیکل وارفیئر کو اگر آپ آج کے دور میں دیکھنا چاہیں پاکستان میں دیکھیے. پاکستان میں ہمارے پاس آپ کے خیال میں یہ جو شہید کیا جاتا ہے لوگوں کو, ہمارے بہت سارے ڈاکٹرز, ہمارے بہت سارے انجینئرز, ہمارے بہت سارے ایسے لوگ کے جو اپنے دل میں اور اپنے اعمال کے اندر درد رکھتے تھے قوم کا, ان کو شہید کیا گیا. کیوں؟ صرف اس لیے کہ وہ اہل بیت علیہ الصلوۃ والسلام کے ماننے والے تھے. آپ یہ دیکھیے کہ شہید کرنے کے پیچھے مقصد کیا ہے. پاکستان میں شیعہ یا اہل بیت کے ماننے والے وہ کروڑوں کی تعداد میں ہیں. آپ کو ایک دن کے کتنے شیعہ مارنے پڑیں گے کہ یہ ختم ہو جائیں؟ بس یہ تو دشمن کے بھی مد نظر نہیں ہے. بس وہ کیا کرتا ہے اس شہادت کے ذریعے؟ وہ آپ کے خلاف ایک نفسیاتی جنگ کا آغاز کرتا ہے, وہ آپ کو خوف زدہ کرنے کی کوشش کرتا ہے. وہ کہتا ہے کہ اگر تم اہل بیت کے راستے پہ چلو گے تو تمہارے ساتھ یہ ہوگا, تم شہید کر دیے جاؤ گے. دیکھیے آپ کہ کس طرح سے خوف ایجاد کیا جاتا ہے اس جنگ نرم کے نتیجے میں. ہمارے جو اسرا کا مسئلہ ہے, آپ کے خیال میں یہ جب ایک بندے کے بعد دوسرا بندہ پکڑ لیں گے, دوسرے بندے کے بعد تیسرا بندہ پکڑ لیں گے اور ان کو غائب کرتے چلے جائیں گے لا قانونی اور کسی بھی قانون کے جواز کے بغیر, تو آپ کے خیال میں کیا لوگ اہل بیت کی راہ کو ترک کر دیں گے؟ آپ کے خیال میں کیا خدا کا دین جو ہے وہ دو چار پانچ تیس پینتیس چالیس لوگوں کے اوپر متوقف ہو جائے گا؟ ایسا نہیں ہے. پھر کیوں کرتے ہیں یہ اغوا؟ سائیکولوجیکل وارفیئر, تاکہ آپ کو اس چیز کے اوپر ڈرایا جائے, آپ کو دھمکایا جائے کہ اگر آپ اس راہ پہ چلیں گے تو آپ کے بچے کو بھی اٹھا لیا جائے گا. بس والدین, کچھ والدین کے جن کی آپ یوں کہہ سکتے ہیں کہ بہت زیادہ مضبوط بنیادیں نہیں ہوتی, عقائد مضبوط نہیں ہوتے ہیں, جن کا مطالعہ اچھا نہیں ہوتا, وہ اپنے بچوں کو دین کی خاطر کام نہیں کرنے دیتے. ہمارے سامنے ہمارے معاشرے میں چیزیں ہو رہی ہیں, بس اس سائیکولوجیکل وارفیئر کا ایک اثر ہو رہا ہے, اس سافٹ وار کا ایک اثر ہو رہا ہے. اس اثر کو نلیفائی کرنا مومنین کا وظیفہ بنتا ہے. اسی طرح آپ دیکھیے اسلام و فوبیا جو پھیلایا جاتا ہے, پاکستان میں دیکھ لیں یا پوری دنیا کے اندر دیکھ لیں, کہ جب بھی کوئی حجاب کی بات ہو, نقاب کی بات ہو, داڑھی کی بات ہو, سو آن اینڈ سو فورتھ, تو ذہن میں کیا آتا ہے؟ طالبان, القاعدہ, داعش. یہ کیوں کیا انہوں نے؟ آپ کے خیال میں کیا ان کو نہیں پتا تھا کہ یہ اپنا نظام قائم نہیں کر پائیں گے مسلمانوں اور مومنین کے اوپر؟ ان کو پتا تھا. انہوں نے صرف اور صرف دین کو بدنام کرنے کے لیے, جوانوں کی نظر میں دین کو हकीर करने के लिए, दीन को एक्सट्रीमिस्ट करार देने के लिए ये हरकतें की, ताकि जवान जब दीन की तरफ जाने लगे तो वो फौरन रुक जाए, उसके जहन में किसी दाइशी की शक्ल आ जाए। ये दीन को बदनाम करने के लिए एक हथकंडा इस्तेमाल किया, और ये भी उसी सॉफ्ट वॉर का तसलसल था। इसी तरह आप देखिए, आप यमन में देखिए, यमन के मजलूमीन, यानी आप यकीन कीजिए कि वहाँ पे इतनी डायर सिचुएशन है खाने के हवाले से, पीने के हवाले से, उनकी जो बेसिक नेसेसिटीज़ हैं उनकी ज़िंदगी के, उसके हवाले से इतनी ज़्यादा बुरी उनकी हालत है वहाँ पर। आपने शायद कुछ तस्वीरें देखी हों, और इंसान अगर उसको देख ले तो शायद कुछ देर वो हंस भी नहीं सकता, मुस्कुरा भी नहीं सकता, इतनी वहशतनाक है कि जहाँ पर बच्चों की हड्डियाँ बाहर निकली हुई हैं, क्योंकि उनको उनकी डाइट नहीं मिल रही, पानी नहीं मिल रहा पीने के लिए, उनकी बेसिक नेसेसिटीज़ नहीं मिल रही। उसके ऊपर सऊदी जिनायतकार हमला करते हैं अनकॉल्ड फॉर, ना उनके पास उसके लिए शरई लेजिटिमेसी मौजूद है, ना ही कानूनी लेजिटिमेसी मौजूद है, ना ही इंटरनेशनल लॉ के मुताबिक वो वहाँ पर जाके ये जनायात कर सकते हैं। ये सारी हरकत वो अंजाम देते हैं किसकी ईमा पर? अमेरिका, ब्रिटेन, जर्मनी और ये फ्रांस, और ये सारे जो एक पूरा इस्तकबार का एक पूरा नेटवर्क है, उसकी ईमा पर जाके ये काम अंजाम देते हैं। नतीजा क्या निकलता है? नतीजा ये निकलता है कि यमनी, उनके पास दो राहें रह जाती हैं, वही जो इमाम हुसैन अलैहिस्सलाम ने फरमाया था, या नंगी तलवारों का रास्ता कि जिसका नतीजा शहादत है, या जिल्लत का रास्ता जिसमें यह है कि वो सऊदी के सामने सबमिट हो जाएं। लेकिन आप देखिए कि यमन के मोमिनीन ने, मजलूमीन ने क़याम किया, खुदा के दीन के लिए क़याम किया और सऊदी को पुशबैक दिया। अब जब वो 6 साल बमबारी सहने के बाद अपने दिफा के लिए खड़े होते हैं और वापस सऊदीया के ऊपर हमला करते हैं, तो आप देखिए पूरी दुनिया का मीडिया क्या कहता है कि ये काबा के ऊपर हमला कर रहे हैं, कि ये मदीना के ऊपर हमला कर रहे हैं, ये सॉफ्ट वॉर है। आप ही के चैनल्स ये बातें कर रहे हैं, पाकिस्तान में आप अगर टीवी चला के देखें तो ये सब हो रहा है, ये सॉफ्ट वॉर। आपके ख्याल में इनको नहीं पता? आप अगर कभी उनका 12 रबीउल अव्वल से 17 रबीउल अव्वल के जुलूस देखें, जो कि यमन में ख़ुद अंसारुल्लाह और मोमिनीन और अहले ईमान वहाँ के निकालते हैं, रसूलुल्लाह की मोहब्बत में डूबे हुए हैं, गर्क हुए हुए हैं। आपको पूरी अरब दुनिया के अंदर, सारे अरब ममालिक को मिला के एक ऐसा जुलूस नहीं मिलेगा, एक ऐसी गैदरिंग नहीं मिलेगी, एक ऐसी जगह नहीं मिलेगी जहाँ पर इतना रसूलुल्लाह का एहतराम और तकरीम की जाए कि जितना यमन के अंदर की जाती है। लेकिन आप देखिए कि मीडिया के ज़रिए सॉफ्ट वॉर उनके ऊपर नाफिज़ की गई है, और इस वक्त अच्छे अच्छे मोमिनीन भी जो है वो कहते हैं कि हाँ यार, यमनी तो पता नहीं किस वक्त जो है ना वहाँ पर बम मार दें और वो काबे का। आप क्यों खबरें ऐसी जगहों से ले रहे हैं कि जो आपको एक ख़ास माइंडसेट के अंदर लेके जाए जहाँ दुश्मन चाहता है? बसीरत का तकाजा ये है कि अपनी आँखें खोलिए, हक के जबहे को पहचानें, बातिल के जबहे को पहचानें। ये नेटवर्क्स इस वक्त मौजूद हैं पूरी दुनिया के अंदर, आपने सीरिया के अंदर भी देखा, जिसके लिए हमारे पास अभी वक्त नहीं है कि हम उसके ऊपर तबसरा कर सकें। फिलिस्तीन आपके सामने है, अभी यौमुल कुद्स आ रहा है, आपको अपना इजहार वजूद करना है। अगर रोड्स पे नहीं निकल सकते कोविड की वजह से, तो आप सोशल मीडिया को इस्तेमाल कीजिए, मैसेजिंग को इस्तेमाल कीजिए, आप अपनी छोटी गैदरिंग्स रखें, दूसरों को कॉल कीजिए, फ़ोन कीजिए, आप लिख सकते हैं लिखें, आप पेंट कर सकते हैं पेंटिंग कीजिए, आप किताब जो है वो शाया कर सकते, कुछ भी कर सकते हैं, आप अपने स्किल्स को इस्तेमाल कीजिए ताकि आप रोज़े क़यामत खुदावंद मुताल के सामने ये कह सकें कि हम मजलूमीन के साथी थे, हम अहले बैत के मानने वाले थे, हमने उनकी सीरत के ऊपर अमल किया। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।